देखते हैं यहाँ पे, बिस्मिल्लाहिर्रहमानिर्रहीम।
तो अल्लाह ताला कहते हैं ऐसे लोगों की ना कुछ सिफात है जो इस डील में शामिल होते हैं, फिर वो नजर आती हैं सिफतें, सिर्फ जुबानी बातें नहीं होती। तो वो कैसे नजर आते हैं, वो कैसे लोग होते हैं जिनके अंदर ये सिफात होती हैं? अब उसके अंदर हम अपने आप को देखेंगे हमारे अंदर है कि नहीं है, अगर है तो किस हद तक है, और अगर नहीं है तो पैदा करनी है। क्या है सबसे पहली सिफत? अत्ताइबून, वो तौबा करने वाले होते हैं। कभी कभी तौबा करने वाला ताइब नहीं कहलाता, जो हमेशा तौबा करते रहते ना वो ताइबून। किसी का नाम ही रख दे मसलन कि ये मिसाल के तौर पे कोई नाम ऐसा मैं सोचूं कि किसी का नाम कब कोई पढ़ता है, जब वो कोई काम बार बार करता है ना, तो तौबा करने वाले यानी ये बार बार तौबा करते हैं। और तौबा का मतलब होता है ताबा यतूबू से, पलट आना। हर सोच, हर फिक्र, हर खुशी, हर गमी, हर लम्हा अल्लाह की तरफ लौटने वाले, अल्लाह को याद रखने वाले। हर खुशी में भी, हम तो खुशियों में भूल ही जाते हैं, हर गमी में भी अल्लाह की तरफ पलटते हैं, हर परेशानी में अल्लाह की तरफ पलटते हैं, हर उतार चढ़ाव में जिंदगी के, हर आजमाइश में अल्लाह की तरफ पलटते हैं। अगर आजमाइश आए और अल्लाह ना याद आए, अगर मुसीबत पड़े और अल्लाह ना याद आए, तो इसका मतलब ताइबून नहीं है। ठीक है, ताइबून तो वो हैं जो कि ऐसे रहते हैं कि बार बार पलटते हैं, और तौबा करने वाले भी ताइबून में शामिल है कि गलती होने का एहसास हो जाना और उसके बाद तौबा करना, ये भी उनकी सिफत है। इससे पता चलता है, एक हमें हौसला भी मिलता है कि इसका मतलब है कि ये लोग ऐसा नहीं कि इनसे कभी गलती ही नहीं होती, अगर उन्होंने वादा कर लिया है तो अब कभी गलती ही नहीं होगी। नहीं, कभी हो भी सकता है, कभी भूल भी सकते हैं, कभी गफलत भी छा सकती है, वादे के खिलाफ कर लिया तो ये हो सकता है। लेकिन इनकी अच्छी बात क्या है कि उसके बाद फौरन एहसास कर लेते हैं, और ये नहीं कहते कि तो क्या हो गया अगर मुझसे ये हो गया तो। लोग तो इससे भी बड़ी बड़ी बातें करते हैं, इससे भी बड़ी बड़ी गुनाह कर लेते हैं, मैंने इतना सा कर लिया तो कि इतना बड़ा हो गया। नहीं, वो फौरन रियलाइज करते हैं, खुद से अंदर खुद को सेटिस्फाई नहीं कर लेते, एतराफ करते हैं, अल्लाह मुझसे गलती हो गई है, दोबारा अपने इस कॉन्ट्रैक्ट को रिव्यू करते हैं। अब नहीं मैंने करना, मैंने तो अल्लाह से सौदा किया हुआ, उस रास्ते पे कंटिन्यू नहीं करते रहते, पलट आते हैं, वापस आ जाते हैं कि अल्लाह गुनाहगार सही, खताकार सही, मगर अल्लाह मैंने तुझे छोड़ के कहाँ जाना है, मैं इस दर को छोड़ के कहीं नहीं जा सकती, तो पलटते हैं वो। तो तौबा गुनाहों से भी करते हैं, और तौबा अपनी जिंदगी भी उनकी ताइबून वाली होती है, बार बार पलटने वाली। फिर और उनकी क्या है? आबिदून, इबादत करने वाले। इबादत आबिद अब्द से निकला है, और अब्द का मतलब होता है गुलाम, जो गुलामी करते हैं, बंदगी करते हैं, इताअत करते हैं अल्लाह की। और एक तरफ गुलाम होता है तो दूसरी तरफ कौन होता है? मास्टर। अल्लाह ताला को अपना मास्टर समझते हैं। और गुलामी कैसी होती है? जिसमें ना सोच अपनी होती, ना फैसले अपने होते, ना ख्वाहिशात अपनी होती है, ना पहनना ओढ़ना अपना होता है, कुछ भी अपना नहीं होता, सब मालिक का होता है। तो आबिदून है यानी वो अल्लाह ताला के आगे फरमा बरदारी करने वाले हैं, वो अपना कुछ इख्तियार नहीं समझते अपनी जिंदगी पे, वो अल्लाह की इबादत में जिंदगी गुजारते। और इसलिए भी कि अल्लाह ताला ने तो पैदा किया ये ना सबुदो रब्बा कुमल्लदी खलाकुम, सबसे पहला अल्लाह ताला ने सूरह बकरा में यही फरमाया सारी इंसानियत को कि अल्लाह की इबादत इसलिए करोगे, उसने ही तो तुम्हें पैदा किया है। वो इसको अपने अल्लाह का हक समझते हैं कि ये उसका हक है कि उसकी इबादत की जाए और उसके साथ किसी को शरीक ना किया जाए। फिर वो हामिदून है, हमद करने वाले हैं। हमद में क्या होता है? वो तारीफ जिसमें शुक्र के जज्बात भी मौजूद हो, वो हमद होती। تو یہ اٹھتے بیٹھتے ہر حال میں اللہ کے انعامات کو، اس کے احسانات کو یاد رکھتے ہیں، محسوس کرتے ہیں، اس کا اظہار بھی کرتے ہیں، دل بھی بھرا ہوا ہے اس چیز سے، اللہ کی احسان مندی کے احساسات سے، اور زبان سے بھی حمد نکلتی ہے، ان کے کلمہ شکر نکلتا ہے، سو کے اٹھتے ہیں تو الحمدللہ، باتھ روم ٹوائلٹ یوز کر کے آتے ہیں تو الحمدللہ، چھینک آتی ہے تو الحمدللہ، کھانا کھاتے ہیں تو الحمدللہ، مطلب ہر وقت ان کی زبان پہ الحمدللہ ہی رہتا ہے، حتیٰ کہ کوئی چیز مرضی کے خلاف بھی ہو جائے تو الحمدللہ ہی علی کلی حال کہتے ہیں، ٹھیک ہے؟ اتنے شکر گزار ہوتے ہیں وہ، یعنی زندگی جو جیسی بھی چل رہی ہو، حمد ان کی زندگی کا ایک مستقل ٹریٹ ہے، یہ نا صفات ان کی کبھی کبھی والی نہیں ہے، ہمیں تو کوئی چیز اچھی لگے تو تبھی کہتے ہیں الحمدللہ، کوئی ہماری مرضی کے مطابق ہو، ہماری خوشی کی ہو تو کہتے ہیں الحمدللہ، لیکن کوئی چیز مرضی کے خلاف ہو جائے تو کتنی دفعہ کہیں گے الحمدللہ ہی علی کلی حال، نہیں کہتے؟ تو یہ والے وہ لوگ ہیں جنہوں نے اللہ سے ڈیل بنائی ہوئی ہے نا، ان کی پرماننٹ یہ کوالٹیز ہیں، ٹھیک ہے؟ اور پھر وہ کیا ہے، سائحون، سائحون سے ایک مراد جو علماء نے لی ہے وہ ہے سائمون، سواد کے ساتھ، یعنی روزہ رکھنے والے، کیونکہ روزہ بھی کیا ہے، ساحا یسی ہوا ہے نا، تو اسی سے ہے، یعنی روزہ رکھنا بھی ایک طرح سے، جیسے سیاحت پہ لوگ چلے جاتے ہیں تو وہ الگ ہو جاتے تھے نا، پہلے زمانوں کے اندر لوگ نا رہبانیت اختیار کر لیتے تھے، دنیا سے الگ ہو گئے، کھانا پینا گھر بار سب چھوڑ کے الگ جنگلوں میں جاتے تھے، تو یہ ان کی سیاحت ہوتی تھی، تو ہمارے دین میں تو ایسی رہبانیت نہیں ہے، تو ہمارے دین میں کیا ہے، روزہ، روزہ جو روزے رکھتے رہتے ہیں، یہ نہیں کہ صرف رمضان کے رمضان روزے رکھتے ہیں، نفلی روزے بھی رکھتے رہتے ہیں، اب ہر مہینے میں مثلاً منڈے تھرسڈے کا روزہ ہے، 13 14 15 کا روزہ ہے، شوال کے روزے ہیں، 9 10 محرم کا روزہ ہے، ذی الحجہ کے 9 دن میں بھی روزے رکھتے ہیں، پھر اس طرح سے کر کے وہ فرض روزوں کے علاوہ بھی نفری روزے رکھتے ہیں، اور دوسرا اس کا مفہوم ہے جہاد، اس امت کا، آپ صلی اللہ علیہ وسلم نے فرمایا سیاحت میری امت کا جہاد ہے، لیکن اس حدیث میں چونکہ تھوڑا ضعف ہے، اس لیے صرف یہ نہیں کہا جا سکتا کہ جہاد ایک ان کی سیاحت ہے، اور پھر سائے، سائے سے مراد کیا ہے کہ اللہ کی خاطر جو نکلنے والے ہیں، اللہ کی خاطر نکلیں سیاحت کے لیے، مطلب ہے کہ اللہ کے ساتھ لوگوں کا تعلق جوڑنے کے لیے یہ جو نکلتے ہیں، کیونکہ یہ محنت نا گھر بیٹھے نہیں ہو سکتی کہ گھر بیٹھے رہے آپ اور ساری انسانیت کو اللہ سے جوڑ دیں، ایسے نہیں ہو سکتا، اس کے لیے نکلنا ہوگا، دوسروں تک پہنچنا ہوگا، ان کو اللہ کا تعارف کرانا ہوگا، تو گھر سے نکلیں گے تو ہوگا، ہم گھر سے شاپنگ کے لیے نکلتے ہیں، پارٹیز کے لیے نکلتے ہیں، لنچز کے لیے نکلتے ہیں، میل ملاقات کے لیے نکلتے ہیں، لیکن ایک ہے اللہ کی خاطر نکلنا، وہ ہے سائے جو اس کے لیے نقل و حرکت کرتے ہیں، اس میں دعوت دین کا کام بھی آ گیا، دعوی کا کام بھی، اور حصول علم کا کام بھی، کہ علم حاصل کرنے کے لیے طالب علم بھی اس میں آ جاتا ہے، جو کہ اللہ کے دین کے لیے کو دین کو سیکھنے کے لیے نکلتا ہے، وہ بھی ہو گیا، اس میں اللہ کی خاطر ہجرت کرنا بھی ہو گیا، کہ کسی جگہ رہ کے آپ دین کو نہیں پریکٹس کر سک رہے تو آپ ہجرت کرتے ہیں، یہ سب اس میں شامل ہے، ٹھیک ہے؟ اور اللہ کے دین کو قائم کرنے کے لیے جتنی بھی کوششیں ہیں وہ بھی اس میں آ گئی، تو اس کا مطلب ہے کہ یہ سودا کرنے کے بعد بیٹھ نہیں جانا، نکلنا ہے، نکلے بغیر پیغام آگے نہیں پہنچ سکتا، آپ جب نکلیں گے تو کیا ہوگا، مخالفت بھی ہوگی، کبھی رکاوٹ بھی آئے گی، کبھی اپنے کاموں کا آپ وہ ریزلٹ نہیں دیکھ سکیں گے جس جو آپ چاہتے ہیں، تو ڈس ہارٹ بھی ہوں گے، تو تب کیا کریں، الراکعون الساجدون، رکوع کرنے والے، سجدہ کرنے والے، یعنی وہ ایسے لوگ ہیں جو کانسٹنٹلی اللہ کے آگے جھکے رہتے ہیں، نماز میں تو رکوع کرنا ہے، وہ تو کرنا ہی کرنا ہے، فرضوں میں بھی کرنا ہے، نفلوں میں بھی کرنا ہے، مگر ساری زندگی بھی رکوع کی طرح ہی گزارنی ہے، کہ اللہ کے آگے جھکے رہیں، اللہ کے آگے بچھے رہیں، ٹھیک ہے؟ और साजिदून भी सजदा करने वाले कि इंसान ना अपनी सबसे ये जो इज्जत वाली जगह है ना, ये पेशानी, ये माथा, इसको जमीन में रोल देता है, वो जमीन पे रख देता है, वो सबसे नीचे जो जगह है उस पे अपनी सबसे ऊंची जगह को रख देता है, अपना सर रख देता है। इससे ज्यादा कोई इंसान खुद को गिरा नहीं सकता किसी के आगे, जितना सजदे की हालत में इंसान गिर जाता है। इसी वजह से आपको पता है अल्लाह ताला ने हराम किया सजदे को किसी और के लिए भी, किसी के आगे आप ऐसे नहीं गिर सकते, झुक सकते, ये शिर्क है। सिर्फ अल्लाह ताला के लिए जायज है, क्योंकि वो इस लायक है कि हम अपनी सबसे इज्जत वाली जगह को सबसे नीचे कर दें। और जब सहाबी रसूल ने पूछा था ना कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो तुम कोई बताओ कि मैं तुम्हारे लिए क्या दुआ करूं, तो उसने कहा या रसूल मैं जन्नत में आपका साथ चाहिए। तो आपने क्या फरमाया था कि फिर सजदों की कसरत से मेरी मदद करो, यानी तुम्हें भी फिर कुछ करना पड़ेगा, सजदे ज्यादा करो। तो सजदे सिर्फ फराइज में नहीं, सजदे नफलों में भी, यानी ज्यादा से ज्यादा नवाफिल पढ़ाए जाए, सजदा तिलावत भी सजदा है, सजदा शुक्र किया जाए। तो अल्लाह ताला को ये पसंद है, और झुकी भी जिंदगी पसंद है, अकड़ी भी पसंद नहीं है। ठीक है, अलामिरूना बिल मारूफ वन्नाहूना अनिल मुनकर, जो हुक्म देते हैं नेकी का और बुराई से रोकने वाले, अमर बिल मारूफ नहीं अनिल मुनकर का काम करने वाले। और आपको पता है उम्मत मुस्लिमा का तो ये तरीका है कि उनको ये काम करना ही करना है, कि जो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, जो तुम इसे बुराई को देखे हाथ से रोके, हाथ से नहीं रोक सकता तो जुबान से रोके, जुबान से नहीं रोक सकता तो दिल में उसको बुरा जाने। और ये फरमाया सबसे अदना दर्जा है ईमान का, सबसे यानी सबसे कम तरीन ईमान का दर्जा है। अगर सिर्फ आप दिल में ही हमेशा बुरा सोचते रहते हैं ना, और कभी ना बोलते हैं ना को भी कोशिश करते हैं उसको करने की, लेकिन ये सबसे अदना, तो फरमाए सबसे अदना है, और अगर ये भी नहीं है ना तो फिर ईमान ही नहीं है, फिर ईमान ही नहीं है। सोचें, इसलिए कि ये तो कमजोर तरीन ईमान का दर्जा था, अगर दिल में भी नहीं बुरा सोचते तो फिर इसका मतलब तो आप उसमें शामिल ही हो गए, फिर तो कुछ भी नहीं है, फिर अंदर कुछ रह ही नहीं गया। एक हदीस में है ना कि जो हाथ से बुराई के खिलाफ लड़े वो मोमिन है, जो जुबान से लड़े वो मोमिन है, जो दिल से लड़े वो मोमिन है, इसके बाद ईमान राई के दाने के बराबर भी बाकी नहीं बचता। और अगर हम नहीं उन चीजों को बुरा समझते, हम होमोसेक्सुअलिटी को देखते हैं नहीं हाथ से रोक सकते, जुबान से बोल दे, जुबान से भी अगर ऐसी जगह पे रहते हैं नहीं बोल सकते, दिल में तो बुरा जाने, या फिर ये कहना नहीं नहीं ये तो किसी का हक है, ये तो नेचुरल है, या और बेहयाइयों के कामों को देखना, बेशर्मियों के, चोर बाजारियों के, करप्शन के, और उसके बाद फिर उसको बुरा ही नहीं समझना, नहीं क्या करें उन बेचारों की भी तो मजबूरी है, ये तो इसका मतलब आपने बुरा समझना ही बंद कर दिया। तो ये बुराई से कॉम्प्रोमाइज अगर कर लिया ना तो फिर ईमान कहीं नहीं है। और ये तो किसी का प्राइवेट मामला है तो हमें क्या जरूरत है कि हम बुरा सोचें, तो आपने उस बुराई को भी बुरा समझना बंद कर दिया। और फिर आगे से ये इसके ना कि हमें क्या इस बात से, हम अपना काम करें, वो शिर्क करें, वो बेहयाई करें, वो बेईमानी करें, वो हरामकारियां करें, आप हंस हंस के दिखाते रहें कि करते रहो जो कर रहे हो, हम तो ओके हैं तुम्हारे इससे। तो ये ऐसे नहीं होते। सूरह मायदा में हम पढ़ चुके हैं कि बनी इसराइल पे लानत की गई थी, और उसकी वजह क्या थी, उन्होंने ये काम छोड़ दिया था, अमर बिल मारूफ नहीं अनिल मुनकर का। आपको पता है ये काम क्यों इतना इंपॉर्टेंट है, क्यों इतना इंपॉर्टेंट, कि जहां हम बुराई देखें तो हम कहें कि ये बुराई है, चाहे हमारे घर वाले हैं, चाहे बाहर वाले हैं, चाहे कोई है, हम कहें उसको। ये अलग बात है कि हिकमत से कहना है, प्यार मोहब्बत से कहना है, और उसमें खैर ख्वाही जरूर होनी चाहिए। जब खैर ख्वाही पीछे होगी ना तो फिर खुद ही लहजा और भी अच्छा हो जाएगा और अल्फाज भी अच्छे हो जाएंगे, लेकिन कहना है। लेकिन ये काम क्यों इतना इम्पोर्टेंट है कि इसकी इतनी दफा हम ताकीद पढ़ चुके हैं, जानते हैं क्यों? इसलिए कि इसका अपनी जात पे असर पड़ेगा। आप खुद सोचे ना, एक बंदा बुराई को बुरा कहता है, अब उसके पास कहाँ ये चांस रह जाएगा, गुंजाइश रह जाएगी, ये लेवरेज रह जाएगी कि वो खुद भी कोई बुराई करना शुरू हो जाए। ये तो नहीं ना हो सकता। एक बंदा दोनों को नेकी का इतना कहता है, इतना कहता है, अब उसके पास कहाँ इतनी गुंजाइश होगी, कहाँ ये मौका उसके पास रह जाएगा कि वो खुद वो नेकी ना करे। तो अगर हमने अपनी जात को सही रखना है ना, तो उसके लिए जरूरी है कि हम बुराई से मना करें और भलाई की बात लोगों को बताएं। इसके बाद अपने अंदर जुर्रत खत्म हो जाएगी बुराई करने की, और नेकी से पीछे रहने की जुर्रत भी खत्म हो जाएगी। वो इंसान नहीं कर सकेगा, फिर कहेगा कि खुद ही अंदर से जमीर बोलता है ना कि लोगों को मैं मना करती हूँ, खुद कैसे करूं। गलतियां सबसे हो जाती हैं, लेकिन वो धड़ल्ले से नहीं कर सकेगा। इसी तरह लोगों को कहते रहे कि नमाज पढ़ो नमाज पढ़ो, अरे सारा वक्त लोगों को कहती रहती हूँ तो खुद ना पढ़ूं तो फिर कैसे, ये तो नहीं हो सकता। तो खुद वो चीजें, वो खुद उसके लिए हौसला और उसके लिए गुंजाइश पैदा होगी कि वो उन नेकियों को अपना ले और वो बुराइयां छोड़ दे। और जिसने ये किरदार नहीं अपनाया और उसने कहा जो मर्जी जो करता रहे, तो वो फिर खुद भी वही करता रहेगा। फिर उसको, जिसने किसी को बुराई से नहीं रोका ना, वो खुद भी वो बुराई कर लेगा। तो अगर अपने आप को सेव करना है ना, और अपने आप को सेव करना है, अपने आप को बचाना है, तो फिर हमें ये काम करना है। तो वो लोग क्या करते हैं, नेकी का हुक्म देते हैं, लोगों को बुराई से मना करते हैं, यानी उनसे बुराई बर्दाश्त नहीं होती। हाँ, मगर याद रखिए एक बात, इब्ने कय्यिम ने फरमाया कि बुराई से मना करने के भी दर्जात हैं। अगर आपको ये पता चल रहा है ना कि इससे बुराई कम होती है, तो आप जरूर बुराई से रोकिए। अगर आपको ये पता चल रहा है इससे बुराई खत्म हो जाएगी, इम्कान है, तो जरूर आप रोके। लेकिन बाज दफा ऐसा होता है कि आप किसी बुराई से रोकने से वो बुराई बढ़ जाएगी, इसका एहतमाल है, इसका चांस है। क्योंकि बाज लोग आपने देखा ना, बड़े ही जिद्दी किस्म के होते हैं, उनको जिस बात से रोके वो कहते हैं और मैं करूंगी। तो वहां पे आपने मौके का इंतजार करना है, जब मौका होगा तब करना है नहीं अनिल मुनकर का काम, वहां पे फौरन नहीं करना। ठीक है, जहां पे आपको ये डर है कि ये और ज्यादा हो जाएगा, मगर दिल में तो बुरा सोचते ही रहेंगे ना। ठीक है, और वल हाफिजूना, और हिफाजत करने वाले किसकी, ली हुदूदिल्लाह, अल्लाह की हदों की। यानी अल्लाह ताला ने बाउंड्रीज रखी हुई है ना, ये है हलाल और यहां से हराम की बाउंड्री लाइन शुरू हो जाती है, ये है जायज और ये है तुम्हारे लिए नाजायज। तो एक बाउंड्री है जिसके अंदर हमें रहना है, उन बाउंड्रीज को क्रॉस नहीं करते, लिमिट्स को क्रॉस नहीं करते। ठीक है, लिबरल होने के नाम के ऊपर ये नहीं करते कि सारी हदों को पार कर जाएं और कर रहे हैं जो भी कर रहे हैं, ढीठ होके कर रहे हैं और कोई परवाह नहीं है और हमें कौन रोकने वाला है। नहीं, वो रुक जाते हैं जहां पे ये देखते हैं यहां पे अल्लाह ताला ने बाउंड्री लाइन खींच दी है। नहीं, मेरा ईमान है और मैं ईमान वाली होते हुए ये लाइंस क्रॉस नहीं कर सकती। ठीक है, क्योंकि अल्लाह की हदें हैं ना, हर हर फील्ड में है। मसलन आपका खानदान है, उसमें भी कुछ हदूद है, आपकी इंडिविजुअल लाइफ में भी है, आपकी माशरती जिंदगी में भी है, सियासत में भी है, बिजनेस में भी है, खाने पीने में भी है, कपड़े पहनने में भी है, हर एक में बाउंड्रीज हैं, वो लिमिट्स हैं। उनको, उनकी पाबंदी करनी है, उनको समझना है कि ये अल्लाह ताला की लगाई भी हदूद है, मैंने इनको पार नहीं करना। यार इसमें सारे ही अल्लाह के हुक्म आ गए ना फिर, कि रुक जाने का जहां पे कहा गया रुक जाओ, मत आगे बढ़ो। रेड लाइट देख के हम फौरन ब्रेक लगाते हैं जितनी भी स्पीड पे जा रहे हैं, अल्लाह की हदें आ जाए तो उनको कुछ समझते ही नहीं। तो ये वो लोग हैं जो कि अल्लाह की हदों को कायम करने वाले हैं। बशीरिल मुमिनीन, ऐसे ईमान वालों के लिए खुशखबरी है, क्योंकि इनके लिए है वो जन्नत का सौदा। ठीक है, तो अल्लाह ताला ने ये जो सौदा किया है वो इन लोगों के साथ किया है जिनमें ये क्वालिटीज हो। देखिए ये सौदा जैसे कि हमने बात की ना, ये मोमिन के साथ है, किसी और के साथ नहीं है। तो मोमिन जो होता है ना, वो प्रेफर करता है अपनी आखरत को दुनिया पे। तो उन दोनों चीजें एक वक्त में पॉसिबल तो नहीं हो सकती ना। यहाँ तो आप दुनिया को अपना सेंटर बना सकते हैं, सेंटर ऑफ अट्रैक्शन या सेंटर ऑफ योर लाइफ, या आखरत को बना सकते हैं। जब अल्लाह की तरफ आप रुख करते हैं ना, तो दुनिया की तरफ खुद ब खुद पुश्त हो जाती है। और इसकी प्रैक्टिस अल्लाह ताला रोजाना हमें नमाज में कराता है। जब नमाज में आप खड़े होते हैं तो रुख किसकी तरफ होता है? अल्लाह की। और पीछे क्या होता है? सब चीजें पीछे रह गई, किचन पीछे रह गया, जॉब पीछे रह गई, बेडरूम पीछे रह गया, नींद पीछे रह गई, खाना पीना पीछे रह गया, बोल चाल पार्टी सब चीजें पीछे हैं। सब कुछ छोड़ के अल्लाह मैं तेरे आगे खड़ी हो गई। अल्लाह ताला चाहता है कि सारी जिंदगी ऐसे हो, और जिधर हमने कदम रखे होते हैं वहीं खड़े रहते हैं। ये नहीं कि चल के इधर जा रहे हैं, चल के इधर जा रहे हैं। अल्लाह ताला चाहता है इसी तरह जम के खड़े रहो, जम जाओ। ये नहीं है कि आज कुछ कहा कल कहीं और पहुंच गए, तो परसों कहीं और, फिर तरसों ख्याल आया, फिर वापस आ गए। ऐसे ना हम नमाज में करते हैं, और ना ही अल्लाह हमारी जिंदगी ऐसी चाहता है। तो जैसे नमाज में हम अपने आप को सुपुर्द कर देते हैं ना अल्लाह के, ना बोलते हैं, ना खाते हैं, ना पीते हैं, ना चलते हैं, तो उसी तरह जिंदगी होनी चाहिए कि अपने आप को अल्लाह के सुपुर्द कर दें, अल्लाह की तरफ रुख कर लें। तो ऐसे इंसान के तो फिर अमल का भी रुख अल्लाह की तरफ होगा, और सारी एक्टिविटीज का भी रुख अल्लाह की तरफ होगा। अल्लाह ताला ये चाहता है कि खुद को आप, जैसे मैंने आपको बताया, सबमिट कर देना कि अल्लाह के दीन को ऐसे इख्तियार करना है कि इसको अपना जाती मिशन बना लेना है, अपना प्राइवेट मामला बना लेना। जैसे आप ओन करते हैं ना किसी चीज को, तो अब आपको पता है कि ये मैंने ही करना है सारा काम, क्योंकि ये मेरा ही है। इस हद तक आप दीन को अपनाएं कि इसको अपना जाती मामला समझें। ठीक है, ये नहीं है बस ये दीन है तो ये अलग और मैं अलग हूं। ये सौदे में शामिल है, बातों से सौदा नहीं होगा, प्रैक्टिकल काम करना पड़ेगा। मैंने आपको जैसे बताया अल्लाह के रास्ते में लड़ना, ये क्या है? अल्लाह का काम है ना, और उसके लिए वो जान लगाते हैं और माल भी लगाते हैं। तो हम लड़ने में तो नहीं है हम शामिल हो सकते, लेकिन हम अल्लाह ताला के दीन में तो लगा सकते हैं अपनी जान भी, अपना माल भी। तो इसको पहले तो आप मेंटली खुद को प्रिपेयर करें और इसको एक्सेप्ट करें, फिर उसके बाद प्रैक्टिकली इसके अंदर काम करें। फिर आप देखेंगे कि ये दीन ना आपकी जिंदगी का हिस्सा बन जाएगा, या आपकी जितनी भी आपकी एक्टिविटीज हैं, जो आपकी सेंटर ऑफ लाइफ है, उसका हिस्सा बन जाएगा, या आपका मिशन बन जाएगा ये दीन का काम। तो बशीरिल मोमिनीन, इसके लिए खुशखबरी दो मोमिनों को। अल्लाहुम्मा जअलना मिनहुम, अल्लाह हमें इनमें शामिल कर दे, अल्लाह हमें इनमें शामिल कर दे। मा काना लि नबी लिल नबी, नहीं है नबी के लिए, वल्लदीन आमनू, और लोगों के लिए जो ईमान लाए, अन यस्तगफिरू लिल मुशरिकीन, कि वो इस्तिगफार करें मुशरिकों के लिए, उनके लिए बख्शिश मांगे, वलो कानू उली कुरबा, अगरचे चाहे वो उनके रिश्तेदारी क्यों ना हो। यहां से बता दिया गया कि देखें जो सूरत है ना, सूरह बरात है, ये इसमें बरात है ऐसे सब लोगों से जो कुफर और शिर्क के रास्ते के ऊपर चले। तो ईमान वालों को और आप सल्लल्लाहु अलैहि वसल्लम को बता दिया गया कि पहले बताया गया ना कि आप इनके लिए इस्तिगफार ना करें, आप 70 दफा भी इनके लिए इस्तिगफार करेंगे तो अल्लाह ताला इनको नहीं माफ करेगा। फिर मना ही कर दिया गया, अब आके फाइनल ये कह दिया गया कि अब तो इस्तिगफार करनी ही नहीं है। पहले तो कहा गया था ना कि 70 दफा भी करें तो इनकी माफी नहीं, अब करनी ही नहीं है, चाहे वो आपके करीबी रिश्तेदार ही क्यों ना हो। मिम बादी मा तबैयन लहुम अन्नम असहाबुल जहीम, लेकिन एक बात है, ये कब नहीं करनी? जबकि आपको वाजे हो गया है कि वो जहन्नुम वाले हैं। और ये कब वाजे होता है, कंफर्म कब हो जाता है किसी का? جب وہ کفر پہ مرتا ہے، جب وہ صریحاً صاف طور پہ کفر پہ دنیا سے جاتا ہے، تو کنفرم ہے کہ یہ جہنمی ہے. اب اس کے لیے دعا نہیں کرنی مغفرت کی، یا اللہ تو انہیں بخش دے، اسے منع کیا جا رہا ہے. ٹھیک ہے، جیسے کہ آپ صلی اللہ علیہ وسلم نے عبداللہ بن ابی کی نماز جنازہ پڑھی، اس کو اپنا کرتا بھی دیا، لیکن اس کے بعد پھر منع کر دیا گیا. تو یہ ہے فائنل والا حکم. کیوں اس چیز سے منع کیا گیا کہ آپ نے نہیں ان کے لیے دعائیں مغفرت کرنی؟ کیوں؟ کوئی آپ کو ریزن سمجھ آتی ہے؟ اس لیے کہ اگر آپ کہیں گے کہ اللہ ان کو معاف کر دے، اور اللہ تعالیٰ نے فرمایا کہ کفر کو اللہ کبھی معاف نہیں کرے گا، شرک کو اللہ کبھی معاف نہیں کرے گا، تو آپ نے تو بے وقت کر دیا نا، ایمان کو بے وقت کر دیا. ایمان کی کوئی ویلیو نہیں ہے، اللہ کفر کے ساتھ ہی ان کو تو معاف کر دے. ایمان کی ہے ویلیو، ایمان کو آپ بے وقت نہیں کر سکتے. تو آپ ان کے لیے نہیں کریں گے دعا، کیونکہ اللہ نے اب فیصلہ کنفرم کر دیا کہ اب وہ جہنمی ہے. اس سے زیادہ بڑی اور واضح آیت کیا ہو سکتی ہے؟ پھر بھی لوگ کہتے ہیں کہ جو کفر کے اوپر مرا، لیکن آپ کو کیا پتا ہم ان کے لیے دعا کریں گے، اور وہ تو پتہ نہیں اتنے چیریٹی ورک کرتے تھے، اور وہ تو جنت میں جائیں گے. ان کے لیے دعا کرنے سے بھی منع کر دیا گیا، جنت میں جانے کا تو بات کی بات ہے، دعا بھی نہیں کرنی ان کی بخشش کی. ہاں جب وہ زندہ ہے تب ضرور ان کے لیے دعا کریں. آپ صلی اللہ علیہ وسلم جب زخمی ہوئے تو عہد میں، تو آپ نے کیا فرمایا تھا؟ اللہ میری قوم کو بخش دے، اللہ ان کو نہیں پتا. وہی جو ظالم، جو ان کو زخمی کرنے والے تھے، ان کے لیے ہی دعا کر رہے. تو آپ صلی اللہ علیہ وسلم نے ان کے حق میں دعا کی، اس لیے کہ ابھی وہ زندہ تھے. تو اس لیے آپ دیکھتے ہیں انبیاء کی دعائیں بھی اپنی قوموں کے لیے، ان کی بخشش کے لیے ملتی ہیں ہمیں، لیکن جب مر جائے کوئی تو پھر نہیں. اب اس کے اندر بعض دفعہ سوال ذہن کے اندر آتا ہے نا، تو صحابہ کے ذہن میں بھی آیا کہ ابراہیم علیہ السلام نے تو اپنے باپ کے لیے کی تھی دعا، تو اس کا جواب ہے وَمَا كَانَ اسْتِغْفَارُ إِبْرَاهِيمَ لِأَبِيهِ، نہیں تھی استغفار ابراہیم علیہ السلام کی اپنی باپ کے لیے، مگر إِلَّا عَمَّ وَعِدَةٍ وَعَدَهَا إِيَّا، کہ اس وعدے کی وجہ سے جو انہوں نے وعدہ کیا تھا اس سے، کہ جب ابراہیم علیہ السلام نکل رہے تھے نا وہاں سے، تو اس وقت انہوں نے اپنے باپ سے وعدہ کیا تھا کہ میں آپ کے لیے اپنے رب سے دعا کرتا رہوں گا، وہ آپ کو معاف کر دے. تو لیکن فلما تبین لہ، جب ان کو بھی پتا چل گیا، یہ دیکھیں یہاں پہ تو یہی کہا جا رہا ہے نا پچھلی آیت میں، کہ من بعد ما تبین لہ، کہ جب پتا چل جائے کہ وہ جہنمی ہے تو پھر نہیں دعا کرنی. تو جب ابراہیم علیہ السلام کو بھی جب پتا چل گیا، ظاہر ہو گیا ان کے لیے انہ عدو للہ، کہ وہ دشمن ہے اللہ کا، اور کیسے پتا چلا تھا؟ کہ جب وہ کفر پہ ہی مار گیا، تبرا منہ، تو بیزار ہو گیا اس سے، تو پھر نہیں انہوں نے دعا کی، پھر اس سے بری ہو گئے. ٹھیک ہے، تو اس لیے زندگی میں دعا کریں، مگر مرنے کے بعد کافر کے لیے نہیں دعا ہو سکتی. اور اس میں ایک بات یہ بھی یاد رکھیں، کچھ لوگ ایسے لوگوں کو کہتے ہیں کہ فلاں وہ قبر پہ جاتا تھا، میں نے نہیں اس کے جنازے میں جانا، فلاں اس پہ کرتا تھا تو میں نے نہیں اس کے لیے دعا کرنی. نہیں، جو انسان اپنے آپ کو مسلمان کہتا ہے، مسلمان کہلاتا ہے، اور کوئی گواہی دینے والا، چاہے ایک بھی انسان مسلمان ہے جو یہ گواہی دیتا ہے کہ یہ مسلمان تھا، تو پھر آپ اس کے لیے یہ نہیں کہہ سکتے کہ یہ کافر. اور کیسے تبین کیسے ہوتا ہے، ظاہر کیسے ہو جاتا ہے؟ میں نے آپ کو بیسے سے بتایا کہ اعلانیہ کوئی کفر پر مرے یا وہی آ جائے، تو وہی میں آ گیا جب پتا چل گیا کہ یہ تو اللہ کا دشمن، اسی کے اوپر مرا ہے، تو پھر نہیں اس کے لیے دعا کی جائے گی. اور اسی طرح کو اعلانیہ کفر پہ مرے تب بھی نہیں. ان ابراہیم الاواہ حلیم، بے شک ابراہیم علیہ السلام بڑے درد مند تھے اور بڑے تحمل والے تھے، تو اسی وجہ سے تو وہ اپنے باپ کے لیے، ایسے باپ کے لیے جس نے ان کو جلانے کی میں بھی کوئی کسر نہیں چھوڑی تھی، ان کے لیے بھی ابراہیم علیہ السلام نے دعائیں کی. تو اواہ وہ ہے جو اللہ کے خوف کی وجہ سے بڑی ہی آہیں بھرنے والا ہو. تو ابراہیم علیہ السلام بڑے آخرت کے خوف سے، جہنم کے خوف سے بہت آہیں بھرا کرتے تھے. اور حلم یہ ایک بہت بڑی کوالٹی ہوتی ہے کسی انسان میں، کہ دوسروں کی جو ایسی باتیں ہیں، جو تکلیف دے ہیں، اسے درگزر کر لینا، تحمل کا مظاہرہ، برداشت کا مظاہرہ، یہ نہیں کہ ہر ٹائم ایک وبیلا کھڑا رکھنا، چھوٹی چھوٹی بات کے اوپر جھگڑے کھڑے کر کے اور چیخنا چلانا اور پلام اور بڑا ایک ڈرامہ بنا کے کھڑے ہو جانا، یہ تحمل تھوڑی ہوتا ہے. ذرا سی آپ کی مرضی کے خلاف کوئی ٹریفک کھڑی ہو گئی یا کسی نے کچھ کہہ دیا یا آپ ٹائم پہ کوئی نہیں پہنچا تو بھی اتنا بڑا وبیلا کھڑا کر کے آپ بیٹھ کے وہ ہو جائے. کئی لوگ اپنے تعلقات بھی اس وجہ سے دوسروں سے خراب کر لیتے ہیں کہ ان کے اندر تحمل نہیں ہوتا. تحمل، تحمل برداشت ایک چیز ہوتی ہے جو ہمارے اندر سے اٹھ گئی بھی ہے. چھوٹی چھوٹی باتوں کو اتنا بڑا ایشو بنا لیتے ہیں اور ان پہ اتنا وبیلا کھڑا کرتے ہیں. درگزر کرنا بھی تو کوئی چیز ہوتی ہے، جانے دو، برداشت کر لو، درگزر کر لو. تو اور اگر کوئی منہ سے کچھ کہہ دے تو پھر تو پتہ نہیں کیا کرتے، کبھی کسی کے رویے کے اوپر ایسے باتیں کرتے ہیں جو بھی ہمیں نئی چیز پسند آتی. اب کوئی لیٹ ہو گیا، اب لیٹ ہو گیا تو اس کے اوپر ہماری آپے سے باہر ہو رہے ہیں. کسی نے کوئی بات ذرا سی انوئنگ کہہ دی تو اس کے اوپر ایک مسئلہ کھڑا کر کے بیٹھ گئے. اس نے آپ کو کوئی چیز بتائی نہیں جو آپ نے اس کو کہا تھا، ریمائنڈ نہیں کرایا تو اس کے اوپر آپ ہو رہے ہیں. مطلب چھوٹی چھوٹی باتوں کو ہم ایشو بناتے ہیں. حالانکہ دیکھیں اتنے بڑے اللہ کے نبی ہیں، ان کی اللہ تعالیٰ نے کتنی پیاری تعریف کی ہے، اور اللہ تعالیٰ کو حلم لوگوں میں بہت پسند ہے، حلم والے لوگ، تحمل والے لوگ. تو آپے سے باہر نہ ہوا کریں اور فوراً فون اٹھایا اس کو کچھ کہہ رہے ہیں، فوراً اس کو ٹیکسٹ کرنے بیٹھ گئے، تو تحمل کا مظاہرہ کریں. وما کان اللہ، اور نہیں ہے اللہ تعالیٰ لیدل قوم بعد اذ ہداہم، کہ وہ کسی قوم کو بعد اس کے کہ جب اس نے ہدایت دے دی ہے ان کو تو ان کو بھٹکا دے. حتی یبین لہم ما یتقون، یہاں تک کہ وہ ان کو واضح کر دے جو جس چیزوں سے وہ بچیں. کیا مطلب ہے اس کا؟ یعنی اصحابہ کرام کو یہ ابھی ہوئی کہ ہم نے تو کئی لوگوں کے لیے ایسی دعائیں مانگ لی ہیں جو کہ کافر تھے، مرے، اور اب ہم کیا کریں؟ اب ان کو پریشانی ہو جاتی تھی. تو اللہ تعالیٰ ہدایت دینے کے بعد گمراہ نہیں کرتا جب تک کہ وہ واضح احکامات نہ دے دے. یعنی اب جو آپ نے پہلے کر لیا ہوا ہے، جب تک اس کے بارے میں واضح حکم نہ آ جائے، اس وقت تک کس نے جو پچھلا کیا ہوا ہے اس کے اوپر اس کی پکڑ نہیں ہوگی. ٹھیک ہے، جو پیچھے گزر گیا اس وقت تو پتہ نہیں تھا، تو اب جب اللہ نے واضح کر دیا اس کے بعد کسی کی غلطی شمار ہوگی، اس سے پہلے کی نہیں. ٹھیک ہے، اب کسی کو کوئی بات پہنچی ہی نہیں، اس کو بیچارے کو پتہ ہی نہیں ہے، وہ غلطی کر رہا ہے. علم ہونے کے بعد غلطی کرنا وہ برا ہے. علم پتہ نہیں تھا اور کچھ غلطی سے ہو گیا تو اللہ معاف کرنے والا ہے. تو یہ بعض علماء کہتے ہیں کہ یہ قیامت تک کا ایک قانون ہے. ٹھیک ہے کہ پتہ نہیں ہے کوتاہی ہو گئی، بعض لوگ کہتے ہیں نہیں سمجھ تھی اس وقت، نہیں پتا تھا اس وقت، کسی نے بتایا ہی نہیں تھا کبھی، تو وہ ایک الگ بات ہو جاتی. لیکن جب علم آ جائے نا تو پھر فوراً ان چیزوں کو چھوڑ بھی دینا چاہیے، پھر اپنی پچھلی کوتاہی پہ اللہ سے معافی بھی مانگنی چاہیے. ٹھیک ہے، ان اللہ بکل شیئن علیم، اللہ تعالیٰ ہر چیز کا علم رکھنے والا ہے. کون کس نیت سے بدعملی کر رہا ہے، اس کو پتا ہے کہ نہیں پتا، کتنا پتا تھا اور ایسے بن کے بیٹھا رہا کہ جیسے مجھے پتا ہی نہیں ہے، اور کیا تھا، یہ سب چیزیں اللہ جانتا ہے. ان اللہ لہ ملک السماوات والارض، بے شک اللہ تعالیٰ تو وہ ہے کہ جس کی بادشاہت آسمانوں اور زمین کی ہے. پہ اللہ کے احکامات کوئی معمولی بات نہیں، اس کی باتیں کوئی معمولی نہیں، وہ تو رب ہے جہانوں کا. یحیی و یمیت، وہ زندہ کرتا ہے اور وہی موت دیتا ہے، تمہاری تو زندگی اور موت بھی اس کے ہاتھ میں. وما لکم من دون اللہ من ولی ولا نصیر، جو مومن ہے نا ان کے لیے اللہ کے سوا کوئی دوست اور کوئی مددگار نہیں ہے. کسی اوروں کی طرف نہ دیکھو، جب کوئی مشکل آئے تو کسی کی طرف نہ بھاگو، اللہ ہی ہے تمہارا دوست اور تمہارا مددگار. تو اللہ کی طرف دیکھو، وہ تمہارا حامی و ناصر ہے جو تمہیں سب سے بچا سکتا ہے. تو اس لیے اسی کی نافرمانی سے بھی ڈرنا چاہیے، کیونکہ اگر اس نے چھوڑ دیا نا تو کوئی پناہ گاہ نہیں رہے گی. سورہ آل عمران میں ہے نا، اللہ تعالیٰ تمہارے ساتھ ہو نا، مجھ کی مدد ہو تو کوئی تم پہ غالب نہیں آ سکتا، اور وہ تمہیں چھوڑ دے تو کون ہوگا جو اس کے بعد پھر تمہاری مدد کرے گا. جب انسان یہ سمجھ لیتا ہے نا کہ اس ذات کے بغیر تو میں بے سہارا ہوں، میں بے یارو مددگار ہوں، اس نے مجھے چھوڑ دیا تو میں کہیں کا نہیں رہوں گا، تو وہ پھر پلٹ پلٹ کے اسی ذات کے آگے جھکتا ہے، پھر وہ پلٹ پلٹ کے اس کی طرف جاتا ہے، پھر وہ کسی قیمت پہ اس کو ناراض نہیں کر سکتا کہ وہ تو میرا رب ہے۔
جیسے کہ میں پہلے بتا چکی ہوں کہ سارا تبصرہ یہ غزوہ تبوک پہ ہو رہا ہے، اور غزوہ تبوک کو بھی کیا کہتے ہیں؟ جیش العسرہ، ایسا لشکر جو تنگی کا لشکر تھا، ٹھیک ہے؟ اور آپ کو میں بتا چکی ہوں کہ حالات اس وقت اتنے سخت تنگ تھے، اتنے تنگ تھے، نہ کوئی سواریاں تھیں، نہ کوئی کھانے پینے کو صحیح تھا، نہ کوئی صحیح، کیا مطلب، جس کو ہم آج سوچتے ہیں نا کہ ہم ایک کھجور کھا کے روزہ افطار کریں، اور افطاری تو اس کے بعد شروع ہوتی ہے، وہ کھجور ان کی پوری پورا میل تھا ان کا، ٹھیک ہے؟ اب ایسے حالات تھے کہ فصلیں پک چکی ہوئی تھیں، گرمی شدید تھی، اور اتنی دور کا سفر تھا، اور وہ بھی اس زمانے کی سپر پاور کے ساتھ، کوئی پکنک پہ نہیں جا رہے تھے۔ اب ایسے حالات کے اندر بہت بڑا امتحان ہو گیا تھا، دیکھیں پیچھے بھی قحط سالی تھی، وہ سال قحط کا تھا، اور سفر بھی مشکل تھا، اور آگے بھی جنگ تھی، تو ایسے حالات میں کیا گزر رہی تھی مسلمانوں کے اوپر، یعنی آپ دیکھیں گے کہ آسان نہیں ہے ایمان لا کے، اس کے بعد اس ایمان کے تقاضے پورے کرنے ضروری ہیں، اور وہ آسان نہیں ہوتا۔ تو ایسے حالات کے اندر اللہ تعالیٰ نے کیا فرمایا، دیکھتے ہیں، یہاں سے لے کے ابھی آگے تک بھی 127 آیت تک ہم یہی پڑھیں گے، پھر آخر کی جو دو آیتیں ہیں نا، وہ پھر ڈیفرنٹ بات ایک اس میں ہے۔ تاب اللہ علی النبی، مہربان ہوا، میں نے آپ کو بتایا نا توبہ کا نہیں یہاں پہ ترجمہ کریں گے، کیونکہ آگے کیا ہے، اعلیٰ، مہربان ہوا اللہ تعالیٰ کس پر، نبی صلی اللہ علیہ وسلم پر، والمہاجرین اور مہاجروں پر، والانصار اور انصار پر۔ اچھا پہلے یہاں تک دیکھ لیتے ہیں، پھر کون سے انصار اور کون سے صحابہ کی بات ہو رہی ہے وہ آگے ابھی دیکھتے ہیں، پہلے کیونکہ آیتیں ذرا لمبی لمبی ہیں تو ان کے اندر آپ لاس نہ ہو جائیں، اس لیے میں نے آپ کو کہا اگر آپ خود پڑھیں گے تو شاید سمجھ نہ آئے، اس لیے توجہ سے سننا ہے کہ اللہ تعالیٰ مہربان ہو گیا، اللہ تعالیٰ نے نظر رحمت کی نبی صلی اللہ علیہ وسلم پر، مہاجرین پر اور انصار پر۔ کون سے خاص ایک گروپ ہے؟ جو الذین تبعوہ فی ساعات العسرہ، وہ جنہوں نے آپ صلی اللہ علیہ وسلم کی پیروی کی، کس وقت، جو مشکل کی گھڑی تھی، کون سی مشکل کی گھڑی، جو جیش العسرہ ہے نا تبوک، مم بعدی ما کیدا، اس کے بعد کے قریب تھا کہ یزیغ قلوب، کہ کج ہو جائیں، پھر جائیں دل، فریق منہم، ایک فریق کے ان میں سے، لیکن ثم تاب علیہم، پھر مہربان ہوا ان پر، یعنی ایک گروپ تھا جو تنگی کی اس گھڑی میں قریب تھا کہ ان کے دل ٹیڑے ہو جاتے، اس لیے کہ امتحان بڑا سخت تھا۔ میں نے آپ کو جیسے بتایا کہ حالات اس قدر سخت تھے، اب دیکھیں نا، پیدل چل کے کوئی لوگ جا رہے ہیں، اتنا لمبا سفر ہے، گرمی شدید تھی، اب اس کے اندر کھانے کو بھی کچھ نہیں ہے، پینے کو کچھ نہیں، تو اب آپ بتائیں کہ ان صحابہ کی تو بہت بڑا امتحان تھا، اور اگر اللہ تعالیٰ نے فرمایا قریب تھا، یعنی پھرے نہیں لیکن ایسے قریب تھا، یعنی اللہ تعالیٰ نے ان کے ایمان اتنے مضبوط رکھے کہ وہ ٹیڑھ پن سے بچ گئے، تو اللہ تعالیٰ نے ان سب پر نظر رحمت کی۔ تابہ مطلب ہوتا ہے لوٹ آنا، رجوع کرنا، پلٹ آنا، تو تابہ الہ ہو تو کسی طرح واپس آ جانا، تابہ آلہ ہو تو مہربان ہو جانا، نظر رحمت کر دینا، تو اللہ تعالیٰ نے نظر رحمت کی۔ اچھا نبی صلی اللہ علیہ وسلم پر کس بات پہ، آپ کو میں نے پہلے بتا چکی ہوں، سورہ توبہ آیت نمبر 43 میں آپ پڑھ چکے ہیں، عفا اللہ عنک، اے نبی، اللہ آپ کو معاف کرے، آپ نے ان منافقوں کو کیوں اجازت دی جنہوں نے آپ کے جھوٹے بہانے بنائے تھے؟ پتہ تو چلتا کہ کون منافق ہے اور کون مومن ہے، تو ان کے بہانوں کو نہ قبول کرتے آپ. تو اللہ تعالیٰ مہربان ہوا اپنے نبی پر، یہ اس کی طرف اشارہ ہے. تو ایک تو یہ بات ہو گئی، دوسرے مہاجرین اور انصار کی طرف بھی اللہ تعالیٰ مہربان ہوا، یعنی سختیاں اور جو صعوبتیں آئیں اور اس میں ان کے دلوں میں جو بھی بات آتی رہی، جو بھی کوئی وسوسہ آتا رہا، تو اللہ تعالیٰ اس کے اوپر پکڑ نہیں کرنے والا ان کی کہ کیوں دل کے اندر یہ بات آئی، بلکہ وہ ان کی طرف مہربان ہوا. اب حضرت جابر فرماتے ہیں کہ اس سفر میں سواری کے لیے بھی مشکلات تھیں، پانی کے لیے بھی اور زیادہ راہ کے لیے بھی. سواری کی مشکلات یہ تھی کہ دس آدمی ایک اونٹ پر باری باری سوار ہوتے تھے، اور زیادہ راہ کی مشکلات یہ تھی کہ بعض اوقات مسلمانوں کی ایک جماعت باری باری کھجور کی، سوچیں آپ، ایک ایک کھجور بٹتی تھی پہلے، ٹھیک ہے، پھر آخر میں کیا حال ہو گیا، ایک کھجور ایک بندے کو نہیں مل رہی تھی، پھر ایک کھجور ایک جماعت کو ملتی تھی، ٹھیک ہے. اچھا پھر تو اس کے بعد یہ حال ہو گیا کہ جماعت باری باری کھجور کو لیتی اور کھجور کی گٹھلی کو چوستی تھی، اور اس ایک ایک چوس کے پھر پانی پی لیتا تھا. اللہ اکبر. اور ان کے پاس سڑے ہوئے جو تھے، وہ ناک پکڑ کے اس کا لقمہ کھاتے تھے، اور پانی کا تو یہ حال تھا، اتنی مشکل تھی کہ فرماتے ہیں کہ پانی کے لیے لوگ نکل کھڑے ہوئے پانی کی تلاش میں کہ کہیں سے پانی مل جائے، اور حال یہ تھا کہ ایسے لگ رہا تھا مر جائیں گے اب، کیونکہ پانی نہیں مل رہا تھا، انسان پانی کے بغیر نہیں سروائیو کر سکتا، بھوک سے پھر بھی انسان برداشت کر لیتا. تو حضرت عمر فرماتے ہیں کہ سخت گرمیوں کے زمانے میں ہم نکلے تھے، اور ایک منزل میں تو پیاس کے مارے ہماری گردنیں ٹوٹنے لگی تھی، یہاں تک کہ پھر یہ حال ہوا کہ حالانکہ سواریاں دیکھیں کم تھی، لیکن پھر لوگ اپنے اونٹوں کو ذبح کر کے اس کی اوجڑی نچوڑ کے اس پانی کو پیتے اور پھر اس کو اپنے کلیجے سے لگا لیتے. اتنی سختی، یعنی کوئی معمولی بات نہیں ہے یہ. اللہ اکبر. پھر حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ آپ صلی اللہ علیہ وسلم کے پاس گئے اور فرمایا، یا رسول اللہ، آپ اللہ سے دعا کیجیے. آپ نے پوچھا کہ تم کیا چاہتے ہیں؟ انہوں نے کہا، بس آپ دعا کیجئے کہ ہمارے اوپر اللہ تعالیٰ بارش کر دے، اللہ آپ کی دعاؤں کو قبول کرتا ہے. تو آپ نے دعا کی، اور پھر ابھی آپ کے ہاتھ بھی نیچے نہیں ہوئے تھے کہ آسمان سے پانی برسنے لگا، حتیٰ کہ سارے اہل لشکر نے اپنے برتن بھر لیے. ٹھیک ہے، تو مطلب یہ دوسرا مطلب یہ کیا ہوا کہ اتنی سختی تھی کہ ایسے قریب تھا کہ ایک گروہ کے دل اپنی جگہ سے ہل جاتے. یعنی سختیوں کو برداشت کرنا آسان نہیں ہوتا، بعض دفعہ سختیاں اتنی ہو جاتی کہ انسان متزلزل ہو جاتا ہے. مگر دیکھیں نا، یہی ان کی پتہ چلتا ہے کہ ان کے ایمان کتنے مضبوط تھے کہ وہ ان حالات میں بھی گھبرا کے ایمان سے نہیں پھر گئے. ہم تو واپس جا رہے ہیں، کیا مصیبت ہمارے کدھر لا کے ہمیں رکھ دیا، کچھ نہیں، مشکلیں آ رہی ہیں، مشکلیں ان سے ٹکرا رہی ہیں، اور مشکلیں ان سے ٹکرا کے چلی جاتی ہیں، مگر وہ تس سے مس نہیں ہوتے، وہ نہیں اپنی جگہ سے ہلتے، ان کے ایمان مضبوط ہیں چٹانوں کی طرح. تو جو ان گھبرا کے ظاہر ہے دلوں میں کوئی باتیں آتی ہیں، تو یہ وسوسے بھی گناہ کی طرح ہوتے ہیں. تو اللہ تعالیٰ نے فرمایا کہ اللہ نے توبہ قبول کر لی، اللہ تعالیٰ مہربان ہو گیا. ٹھیک ہے، تو اس سے ان کی شان پتہ چلتی ہے کہ ان لوگوں کے ایمان کیسے تھے. بعض لوگ آج اٹھ کے کہتے ہیں، صحابہ استغفر اللہ نعوذ باللہ، کہ آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد وہ مرتد ہو گئے تھے، ایسے ہو گئے تھے. جو آپ صلی اللہ علیہ وسلم کی زندگی میں اتنی سختیاں برداشت کرنے پہ بھی دین کو نہیں چھوڑا انہوں نے، آپ کا مطلب ہے کہ آپ صلی اللہ علیہ وسلم کی وفات کے بعد انہوں نے دین چھوڑ دیا ہوگا. اس وقت کون سی سختی تھی ایسی؟ تو یہ بات غلط ہے. تو یہ دیکھیں جو سودا کر لیتے ہیں نا اللہ تعالیٰ کے ساتھ, ہم نے پچھلی آیات میں پڑھا تھا اللہ کے ساتھ جنہوں نے جان اور مال کا سودا کر لیا تو پھر وہ ایسے ہوتے ہیں. پھر چاہے حالات تنگی کے ہیں چاہے کشادگی کے ہیں, وہ نہیں دین کو چھوڑتے, وہ دین پہ چلتے رہتے ہیں. اور یہاں سے یہ بھی پتہ چلا کہ ہر ایک انسان جو ہے وہ اللہ تعالیٰ کے آگے توبہ کرنے کی ضرورت رکھتا ہے, چاہے وہ نبی کیوں نہ ہو. اسی لیے آپ صلی اللہ علیہ وسلم توبہ استغفار کیا کرتے تھے اللہ تعالیٰ سے دن میں 100 مرتبہ. تو ہر کوئی انسان یہ نہیں سوچ سکتا کہ میں تو بہت اتنا بڑی چیز ہوں کہ مجھے تو کوئی ضرورت ہی نہیں توبہ کی, میں نے کیا کیا ہے. ٹھیک ہے, تو یہاں پہ مطلب یہ ہے کہ اللہ تعالیٰ نے ان کی طرف رحمت سے توجہ فرمائی, اور اس سے بھی نبی کے درجے بلند ہوتے ہیں کہ جب وہ استغفار کرتے ہیں تو ان کے کوئی گناہ تھوڑی ہیں کہ جن سے استغفار کر رہے ہیں, مگر جب وہ استغفار کرتے ہیں تو ان کے درجے بلند کر دیتا اللہ تعالیٰ. اور یہاں پہ میں یہ ضرور کہوں گی کہ ان آیات میں نا خود کو ضرور رکھ کے دیکھیے گا, یہ سوچئے گا کہ ان لوگوں نے کتنی ایک سختیاں برداشت کی, کتنی سختیاں برداشت کی. ہمیں یہ پتہ چل جائے نا کہ افطاری کے اوپر ہمیں کچھ کھانے کو نہیں ملے گا تو ہم روزہ نہیں رکھیں گے. ہمیں یہ پتہ چل جائے نا گرمی بہت ہے تو ہم اے سی میں بیٹھ کے بھی ہم کہیں گے کہ نہیں گرمی چونکہ بہت ہے اس لیے آج مجھے کوئی کام نہ کو, تو ہم کام کرنے کو تیار نہیں ہوتے دین کی خاطر جیسے انہوں نے قربانیاں دی. تو صحابہ کی ایمان اتنے مضبوط ہونے کے باوجود لیکن دل میں کبھی بات آ جاتی ہے تو اس پہ بھی اللہ نے درگزر فرما دیا. انہو بہم رعوف الرحیم, بے شک اللہ تعالیٰ ان کے اوپر رعوف الرحیم ہے. رعوف الرحیم کا مطلب کیا, رافت کیا ہوتی, کمزور کے اوپر شفقت کرنا. تو اللہ تعالیٰ جانتا ہے نا انسان کمزور ہے تو اس کے اوپر شفیق ہوتا ہے, مہربان ہوتا ہے, تو وہ کسی انسان کو اس کی وسعت سے زیادہ نہیں آزماتا.